घटना विश्लेषण र विचार शुक्ला फाटा समाचार. नमस्कार, शुक्ला फाटा क्षेत्रीय समाचारमा तपाईँलाई स्वागत छ. म ओम प्रकाश पाण्डेय. शुक्ला फाटा एफएम 90.4 मेगाहर्ज, बारासिङ एफएम 102.2 मेगाहर्ज, बझाङको साइपाल एफएम 100.6 मेगाहर्ज, बझाङकै सेती सामुदायिक एफएम 93.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शुभयात्रा र हाम्रो पात्रवाइल एप्सबाट संसारभर सुन्न सकिने शुक्ला फाटा समाचारमा आज हामी प्रस्तुत गर्छौँ. बडा दशैं पर्व आजदेखि समापन हुँदै डडेलधुरा अस्पतालमा विशेषज्ञ डाक्टर नहुँदा बिरामीहरू समस्यामा. कैलालीको धनगढीमा रामकृष्ण लीला ज्ञान महोत्सव सुरु. बैतडीको झुलाघाटमा सशस्त्र प्रहरी बलको बोर्डर आउटपोस्ट स्थापना हुने. चीनका राष्ट्रपति सी स्वदेश फिर्ता. राजनीतिक नेतृत्वमा दीर्घकालीन सोच र दृष्टिकोण नभएको पूर्व राष्ट्रपतिको भनाई. र कञ्चनपुरमा डिपिएल खुल्ला क्रिकेट प्रतियोगिता सुरु.
खानु खाई के मिठी न खेलन आइए हला
तेरे संग खेलत कितो अच्छो लागत है.
हाँ आपन खेल के मेरे घर जाएंगे उस संग कथा पढ़ेंगे हला.
हाँ मौके फिर मेरे या रोज दिन घर में पढ़न कहा था और मेरे पढ़ो भाव सुनत फिर है.
हाँ हाँ मैं फिर रोज दिन घर में हल्ला ना होनिया बिच्चा में बैठ के पढ़ता हूँ. अय्या दुआ के सुनाए के पढ़न गजब अच्छो लागत है.
तेर आओ मेरे बात कितो मिलता है.
तभी तो अपन मिलन वाले संगी भाई हैं.
कक्षा 1-2-3 में पढ़न बारे बच्चा के अभिभावक से घर में रोज दिन शांत वातावरण बनाए के अर्थ बूझक मस्कन पढ़न के ताही जितो सीखत हो उतुए जद्दी समय दियो. दिन के कम 10 मिनट होन से फिर समक के पढ़न से हमर बच्चनक पढ़ाई सिखाई अच्छो होत है.
अमेरिकी अंतर्राष्ट्रीय विकास नियोग USAID के सहयोग में शिक्षा विज्ञान और प्रविधि मंत्रालय से जारी.
अब समाचार क्रम विस्तारमा. दुर्गा पक्ष अर्थात् बडा दशैं पर्व आजदेखि समापन हुँदैछ. आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज आइतबार साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जागराम बसेर मनाएसँगै 15 दिन लामो दशैं सकिन्छ. आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु भएको दुर्गा पक्ष अर्थात् दशैं पर्व आम हिन्दूहरूले मनाएका छन्. आइतबारको दिन सन्ध्याकालमा महालक्ष्मीको पूजा आराधना गरी राति जागराम बसेको मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन ऐश्वर्यदी सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वासका आधारमा यो पर्व मनाउन सुरु गरिएको धर्मशास्त्रविद एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमले बताउनुभयो. माता दुर्गाका तीनवटा रूपमध्येका एक रूप महालक्ष्मीको पूजा गरेर आज दुर्गा पक्षलाई बिदा गरिन्छ. नवरात्र विजयादशमीकै दिन सकिने भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा समाप्त हुन्छ. लक्ष्मी पूजाको 15 दिन अघि महालक्ष्मीको आराधना गर्ने भएकाले यस पर्वको विशेष महत्व छ. यो पूर्णिमालाई कौमुदी पनि भनिन्छ. आइतबार राति जुवा खेल्ने विधान समेत रहेको उहाँले बताउनुभयो. महालक्ष्मीसँगै आज हात्तीमा चढेका इन्द्रको पनि पूजा गर्नुपर्दछ. यसै गरी सौभाग्य सम्पत्ति श्रेय प्राप्तिका लागि आजदेखि आकाशदीप दान पनि सुरु हुन्छ. आकाशदीप दान पाएसम्म बास, नपाएमा पलास, खैर, पिपल आदिको लिङ्गो ठोडाइन्छ. आकाशदीप दान भगवान्लाई भगवान विष्णुलाई समर्पण गरी पाल्ने गरिन्छ. आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक शुक्ल पूर्णिमासम्म कार्तिक स्नान गरी घर घरमा विशेष रूपमा गरिने तुलसी पूजा पनि आजदेखि नै सुरु हुन्छ. तुलसी पूजा सूर्योदय अघि नै गरिसक्नुपर्ने मान्यता रहेको छ. आश्विन शुक्ल पूर्णिमादेखि कार्तिकसम्म स्नान गरे महापातकबाट पनि मुक्त भइने धार्मिक विश्वास रहेको छ. कार्तिक स्नान गर्नाले आइतबारदेखि कार्तिक शुक्ल पूर्णिमासम्म दुई दल भएका मास, मुगी, मुसुरो, चरा, भटमास आदि अन्न खान नहुने शास्त्रीय मान्यता रहेको छ. कोजागर पूर्णिमाका अवसरमा स्वयम्भू चैत्यमा पनि महादीप दान समेत गर्ने गरिन्छ. डडेलधुरा अस्पतालमा विशेषज्ञ डाक्टर नहुँदा बिरामीहरू समस्यामा परेका छन्. यसै गरी विशेषज्ञ डाक्टरको कमीका कारण अस्पतालको सेवा प्रवाहमा समेत समस्या भएको छ. अस्पतालमा विशेषज्ञ डाक्टरहरू नहुँदा अन्य पहाडी जिल्लाबाट डाक्टरहरूलाई बोलाएर सेवा दिनुपर्ने बाध्यता रहेको डडेलधुरा अस्पतालले जनाएको छ. अस्पतालमा अहिले नेपाल सरकारका तर्फबाट 108 जनाको दरबन्दी स्वीकृत भएकोमा 37 मात्र पदपूर्ति हुँदा 71 जनाको पद रिक्त रहेको छ. यस्तै अस्पताल विकास समितिबाट 42 जनाको पद स्वीकृत रहेकोमा 34 जनाको पदपूर्ति भई 8 जनाको पद रिक्त भएको छ. अस्पतालमा अहिले अन्य कर्मचारी भनेर करारमा 35 जना र जिरादारीमा 7 जना कर्मचारी कार्यरत छन्. गत बुधबार डडेलधुराको मरिडी नगरपालिका वडा नम्बर 6 भजनेउटामा रहेको कुटीमा बस्दाएका एक साधुको शङ्कास्पद अवस्थामा शव फेला परेको थियो. मृतकको हत्या भएको आशंका गरिएकाले थप अनुसन्धान गर्न परीक्षण गर्नुपर्ने अवस्था आएकोमा विशिष्ट विशेषज्ञ सहित सहित कोअर्डिनेटर अस्पताल में परीक्षण करने डाक्टर हुँदा भैतिटबाट डाक्टर बसन्त जोशी गुहार गरेर परीक्षण गरेको डडेलधुरा अस्पताल का सूचना अधिकारी टंकप्रसाद पन्तले जानकारी दिनुभयो। बीसजना विशेषज्ञ चिकित्सक को दरबंदी रहेको भए पनि अहिले अस्पताल में छात्रवृत्ति करारबाट एकजना र अस्पताल विकास समितिबाट एकजना गरी करारमा तीनजना मात्र विशेषज्ञ चिकित्सक छन्। त्यस्तै अस्पतालमा 19 जना मेडिकल अधिकृतको दरबन्दी रहेकोमा हालसम्म 9 जना नेपाल सरकारको तर्फबाट र 1 जना करारमा गरी जम्मा 10 जना मात्र कार्यरत रहेका छन्। त्यसमध्ये 6 जना अधीन तथा असाधारण विधामा रहेको अस्पतालले जानकारी दिएको छ। बाँकी रहेका 4 मध्ये पनि 3 जनाको समाजनपछि अस्पतालमा अहिले 1 जना मेडिकल अफिसर मात्र रहेको अस्पतालका सूचना अधिकारी पन्तले जानकारी दिनुभयो। कैलालीको धनगढीमा रामकृष्ण लीला ज्ञान महोत्सव सुरु भएको छ। आज महोत्सवको पूर्व सन्ध्यामा कलश यात्रा निकालिएको थियो। मानव सांस्कृतिक समाजले धनगढीको महानदीदेखि महोत्सव स्थल खुला मञ्चसम्म कलश यात्राको आयोजना गरेको हो। रामकृष्ण लीला ज्ञान महोत्सव कार्तिक 8 गतेसम्म सञ्चालन हुने समाजका अध्यक्ष आदित्य जोशीले जानकारी दिनुभयो। लोप हुँदै गएको धर्म संस्कृति बचाउने उद्देश्यले महोत्सवको आयोजना गरिएको आयोजकले जनाएको छ। महोत्सवको अवधिभर 9 दिन रामलीला र 4 दिन भने कृष्णलीलाको नाटक प्रस्तुत गरिनेछ। महोत्सव अवधिभर सुदूरपश्चिम प्रदेशका विभिन्न सांस्कृतिक तथा नाच प्रस्तुतिसँगै नाटक पनि प्रदर्शन गरिनेछ। नाटकका पात्रहरू स्थानीय नै रहने तथा रामायण र कृष्णको नाटकलाई नेपाली भाषामा प्रस्तुत गर्ने आयोजकले जनाएको छ। धार्मिक महोत्सवमा 20 लाख खर्च हुने अनुमान गरिएको छ। महोत्सवमा प्रवेश निःशुल्क रहेको आयोजकले जनाएको छ। बैतडीको झुलाघाटमा सशस्त्र प्रहरी बलको बोर्डर आउटपोस्ट स्थापना हुने भएको छ। अघिल्लो वर्ष सदरमुकाममा स्थापना भएको सशस्त्र प्रहरी बल नम्बर 51 गुल्मले यो वर्षभित्र नेपाल भारत सिमानाका झुलाघाटमा बोर्डर आउटपोस्ट स्थापना हुने जनाएको हो। सिमानाका झुलाघाटमा बोर्डर आउटपोस्ट स्थापनाका लागि जग्गा खोजी कार्य जारी रहेको सशस्त्र प्रहरी बल नम्बर 51 गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक अमित सिंहले जानकारी दिनुभयो। जग्गाको टुङ्गो लाग्ने बित्तिकै बोर्डर आउटपोस्ट स्थापना हुने उहाँले जानकारी दिनुभयो। बोर्डर आउटपोस्टमा सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा 50 जनाको टोली रहने जनाइएको छ। सिमानाकामा बोर्डर आउटपोस्ट स्थापना भएपछि सीमा क्षेत्रमा भारतीय प्रहरी र सशस्त्र प्रहरीको आवश्यकता अनुसार गस्ती गर्ने सशस्त्र प्रहरी नायक उपरीक्षक सिंहले बताउनुभयो। यसका साथै सीमामा हुने चोरी निकासी तस्करी लागु औषध ओसारपोसार नियन्त्रण हुने विश्वास गरिएको छ। झुलाघाटमा सशस्त्र प्रहरी बलको बोर्डर आउटपोस्ट स्थापना भएपछि सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलापहरू करछली न्यूनीकरण हुने झुलाघाट बजार व्यवस्थापन समितिले जनाएको छ। आज विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवस। विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवसको अवसर पारी कञ्चनपुरका प्रमुख जिल्लाधिकारी सुशील वैद्यसँग हाम्रा सहकर्मी दानसिंह नमौराले कुराकानी गर्नुभएको छ। सुनौ उहाँसँग गरिएको यो कुराकानी।
म सुशील वैद्य, प्रमुख जिल्लाधिकारी कञ्चनपुर।
प्राकृतिक प्रकोपको दृष्टिकोणले सुदूरपश्चिमको अवस्था कस्तो छ सर?
अब यो प्राकृतिक प्रकोप भन्ने कुरा त अब होइन, दैवीय प्रकोप, मानवीय प्रकोप, कृत्रिम र प्राकृतिक दुई खालका हुन्छन् होइन। अब यहाँ यो विशेष गरी कञ्चनपुर जिल्लामा तराई भूभाग भएकोले यहाँ डुबानको समस्या हुने रहेछ बढी होइन। अब यो भाँकाली नदीले अनि दोदा नदीले डुबान गरेर बर्खामा अलिक क्षति पुर्याउने रहेछ, जस्तो हावाहुरी अनि कुराहरू हुने भए। अनि कृत्रिम प्रकोपमा जस्तो हात्ती आतंक होइन, अब जनावरहरूले बाली नाली नष्ट गरिदिने, मानव कहिलेकाहीँ मानवीय क्षति गर्ने पनि घटनाहरू प्रकोप, त्यसलाई पनि प्रकोपको रूपमा लिन सकियो। खास गरी यहाँ डुबानकै समस्या छ कञ्चनपुर क्षेत्रमा। त्यही अनुसार हामी विपद व्यवस्थापन समितिले त्यही अनुसार हामी तयारीमा गरेका थियौँ। तर यो साल अब हावाहुरीले त केही घटनाहरू घट्यो, यहाँ घरहरू क्षति भए, त डुबानबाट खासै क्षति यो वर्ष चाहिँ भएन।
गत वर्ष होइन, यो हावाहुरी र बाढी पहिरोमा परेर पनि धेरै धनजनको क्षति भयो, त्यसबारेमा तपाईँ के भन्न चाहनुहुन्छ?
होइन, गत वर्ष त अब हावाहुरी अब त्यो त्यही त आकस्मिक आउने कुरा हो यिनीहरू होइन। हावाहुरी आएर यहाँ घरै क्षति भयो, त्यति भएकोले हामीले केही रकमहरू जिल्ला विपद व्यवस्थापन कोषमा भएको रकम 8-10 लाख रुपियाँ हामीले राहत माड्यौँ। परहरी सजुमुजुलका स्थानीय निकायको सिफारिसको आधारमा, स्थानीय तहको सिफारिसको आधारमा, र केही रकमहरू हामीले प्रदेश सरकारबाट प्राप्त भएको करिब 87,05,000 रकम प्रदेश सरकारले पठाएको थियो हावाहुरीबाट क्षतिलाई राहत दिने भनेर। त्यो रकमहरू हामीले सबै स्थानीय तहहरूमा पठाएर स्थानीय तहहरूले वितरण गर्नुभएको स्थिति हो।
विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवसले चाहिँ के सन्देश दिन्छ?
अनि विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवस आज 26 आजदेखि सप्ताहव्यापी रूपमा मनाउनु भन्ने हामीलाई मन्त्रालयले निर्देशन दिएको थियो। त्यो अनुसार हामीले जिल्ला विपद व्यवस्थापन समितिबाट दशैं अगाडि नै हामीले निर्णय गरेका थियौँ सप्ताहव्यापी रूपमा विभिन्न कार्यक्रम गरेर मनाउने भनेर। त्यही अनुसार आज बिदाको दिन परेको हुनाले हामीले यसलाई भोलिलाई सारेका छौँ। भोलिदेखि अब आजदेखि हो सप्ताहव्यापी कार्यक्रम। भोलि चाहिँ हामीहरूले रेड क्रसको हलमा, रेड क्रस नेपाल रेड क्रस सोसाइटी कञ्चनपुरको हलमा, जिल्लाभित्र रहेका विभिन्न समुदायहरू छन् होइन, यो प्रकोप सम्बन्धी काम गर्ने समुदाय, ती समुदायहरू बिचबाट हामीले वक्तित्व कला, प्रकोप व्यवस्थापन, जोखिम न्यूनीकरण कसरी गर्ने होइन, विपद जोखिम न्यूनीकरण कसरी गर्ने, प्रकोप के सम्बन्धी के हो भन्ने कुरो धारणा राख्नलाई आफ्नो वक्तित्व कला भनेर ती समुदायबीच वक्तित्व कला गर्दैछौँ। र ती वक्तित्व कलामा प्रथम दोस्रो हुनेलाई पुरस्कारको व्यवस्था पनि गरेका छौँ। र हामीले त्यसमा जिल्ला समन्वय समितिको प्रमुख अतिथि हुनुहुन्छ, त्यसरी हामीले कार्यक्रम गर्दैछौँ।
यो हाम्रो कञ्चनपुर जिल्लामा प्राकृतिक प्रकोपको घटना चाहिँ कतिको घट्यो गत वर्ष र यो आर्थिक वर्ष?
अनि मैले यहाँलाई सुरुमा भनिहालेँ यस विषयमा होइन, आभौरीबाट क्षति भएको थियो, त्यसलाई हामीले दै जिल्ला दैव प्रकोप व्यवस्थापन कोषबाट र प्रदेशबाट आएको कोषबाट हामीले राहत बाँड्यौँ। र डुबानको तयारीमा हामी डुबान क्षति गर्छ भन्ने हामीले पूर्वानुमान गरेर त्यसको न्यूनीकरणको लागि हामीहरूले जस्तो हामी यो जिल्लामा रबर बोटहरू कम सङ्ख्यामा रहेछ, एउटा मात्रै एपिएफसँग रहेछ, नेपाली सेनासँग एपिएफसँग रहेको बिग्रिएको र नेपाली सेनासँग एउटा मात्र रहेछ। त्यही कारण हाम्रो जिल्ला प्रशासन कार्यालयले डिओसीमा रबर बोट पनि हामीले किनेर राखेका छौँ, यद्यपि त्यसको प्रयोग गर्नु परेन, डुबारबाट खासै क्षति भएन यो साल।
हस् त सर, समय दिनुभयो यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद।
हस् त धन्यवाद।
समाचारमा अब पालो भएको छ श्रोता विचारको। प्राकृतिक प्रकोपबाट हुने जोखिम न्यूनीकरण गर्न सरकारको भूमिका कस्तो पाउनु भएको छ भनेर हामीले तपाईँलाई सोधेका छौँ।
कल्याण विभाग प्राकृतिक प्रकोपको लागि सरकार जति हुनुपर्ने थियो त्यति भएको छैन, केही लापरवाहीको कुरा अनि सम्बन्धित पक्षको सचेतको अभावले सरकारले जति सक्रिय हुनुपर्थ्यो त्यति सक्रिय भएको छैन, जस्तो रूपमा हुनुपर्थ्यो त्यस्तो भएको छैन। सरकार सचेत भयो जस्तो देख्छ तर अब त्यसले खासै उपलब्धि हुन सकेको छैन।
राम सिंह घाने हो। जोखिम न्यूनीकरणका लागि राज्यले आफ्नो सक्दो प्रयास नै गरिरहेको छ, सरकारी गैर सरकारी सङ्घ संस्थाबाट प्रचार प्रसारको माध्यमबाट यसलाई कसरी न्यूनीकरण गर्नु भन्ने छ। अझै पनि यो साँच्चीकै यो जुन दैवी प्रकोप जोखिमका कुराहरू छन् यसका लागि समाजलाई पूर्णता विज्ञ गराउन सकेको अवस्था चाहिँ हो।
नेपाल सरकारले जुन प्राकृतिक प्रकोप संरक्षणका लागि जुन गरेको प्रयास छ, अब जुन स्थानीय सरकार र प्रदेश सरकार केन्द्र सरकार केही प्रयासहरू त भएको छ होइन, अब जति अब त्यो प्रयास मात्रै भयो भन्दा नि जुन जनचेतनामूलक कार्यक्रमहरू सरकारले बजेट
सरकारको भूमिका होइन, अब सरकारले सबै चिज सरकारले गर्ने हो भनेर जनता पन्छियो भने पनि सरकारको लगानी त्यति उपयुक्त हुँदैन, सरकारले पूर्ण रूपमा अब त्यो समाधान गर्न सक्दैन, तर सुरुवात गरेको छ।
घटना विश्लेषण र विचार शुक्लाफाटा समाचार तपाईँले शुक्लाफाटा एफएम 90.4 मेगाहर्ज, बारासिंह एफएम 102.2 मेगाहर्ज, बझाङको साइपाल एफएम 100.6 मेगाहर्ज, बझाङकै सेती सामुदायिक एफएम 93.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शुभयात्रा र हाम्रो पात्र मोबाइल एप्सबाट संसारभर सुन्न सकिने शुक्लाफाटा समाचार सुनिरहनु भएको छ। समाचारमा पालो भएको छ विश्रामको।
नमस्कार है मामा, सबै भाइ बहिनी विद्यालय गएछन्, छोरी अस्मितालाई चाहिँ किन नपठाउनु भएको?
हेर भान्जा बाबु, अब यो व्हील चेयरमा बसिरहने छोरीले पढेर जाहिरी खान सक्ने हो होइन, हामीलाई पाल्न सक्ने हो होइन, फेरि खर्चको महामारी हुँदै गर्दा यिनलाई पढौँ कि घरै राखौँ हुँदो रहेछ क्या भान्जा?
लौ मामा पनि के कुरा गर्नुभएको, अपाङ्गता भएका बालबालिकाको शिक्षाको लागि त सरकारले समावेशी शिक्षाको नीति नै ल्याएको छ नि। सामुदायिक सरकारी विद्यालय र क्याम्पसमा निशुल्क नै पढ्न पाउने, छात्रवृत्ति पाउन सक्ने जस्ता कुराहरू थाहा छैन मामालाई?
अहँ।
अनि नि मामा, अपाङ्गता भएका व्यक्तिहरूको लागि सरकारले निजामती सेवामा 5% आरक्षणको व्यवस्था गरेको छ, राम्ररी पढिन् भने त अस्मिताले जाहिर खाएर आफू पनि आत्मनिर्भर हुन्छन्, तपाईँहरूलाई पनि पाल्न सक्छन्, होइन र मामा?
भान्जा बाबुको कुरामा पनि दम छ है, आजै छोरीलाई विद्यालय भर्ना गर्न लिएर जान्छु म।
अभिभावकले अपाङ्गता भएका बालबालिकालाई शिक्षाको अवसरबाट वञ्चित नगरौँ।
IFES र USAID को सहयोगमा नेपाल अपाङ्ग महिला संघ।
श्री महाकाली नमुना माध्यमिक विद्यालय कृष्णपुर छ बसन्तपुरमा यस शैक्षिक सत्र 2076-77 का लागि 3 वर्षे वन विज्ञान आईएससी फरेस्ट्रीमा भर्ना खुल्यो। परीक्षा कार्यक्रम फारम बुझाउने अन्तिम मिति 2076 असोज 17 गतेदेखि कार्तिक 1 गतेसम्म। प्रवेश परीक्षा 2076 कार्तिक 14 गते बिहान 8 बजे। परीक्षा केन्द्र महाकाली नमुना माध्यमिक विद्यालय कृष्णपुर नगरपालिका छ बसन्तपुर।
नोट, अन्य कुनै पनि विद्यालय वा संस्थाबाट सिटीभिटीका कुनै पनि संकायमा इन्ट्रान्स प्रवेश परीक्षा उत्तीर्ण गरेकालाई प्रमाणका आधारमा सिधै भर्ना गर्न सकिनेछ।
सम्पर्क प्रधानाध्यापक 9858-75-43-70।
ए शम्भु, केटी हेर्दै गई थी, कसो लाग्यो भन्छ केटी?
छाड्दछि केटीका कुरा जाने रे, पढे लेखे त निकै थिए केटी, दाँत भने तैका विषयलाई तैका दाँतै देखेर मन मर्यो मेरो।
तैकी लेखाई त युएन दन्त उपचार केन्द्र छ भयो अस्पताल रोड गल्ली नम्बर 1 नि। दाँत नमिल्याका बाङ्गाटिङ्गा दाँत मिलाउने, दाँत टल्काउने, नदुखाइ भरे दाँत निकाल्या रे, अत्याधुनिक मेसिन बठे दाँत सफालै अर्दिनान है, तै लैजालै भ दाँत बनाउनै त।
युएन दन्त उपचार केन्द्र, अरू के के सेवा छन् भो तैका?
दाँत नयाँ दाँत राख्द्या, दाँतमी सिमेन्ट भद्द्या, दाँतमी दाँतको रङ मिलाएर कलर भद्द्या, मुखमी आउने घाउ खटिराको उपचार अद्या, गिजा बठे रगत आउने गिजा पाक्या समस्याको समाधान, दाँतको एक्सरे गद्द्या।
हजुर, दाँत सम्बन्धी सम्पूर्ण समस्याको उपचारको लागि युएन दन्त उपचार केन्द्रलाई सम्झनुहोस्।
साथै डाक्टर महमुद खान बीडीएस बीपी कोइराला इन्स्टिच्युट अफ हेल्थ साइन्स धरान प्रत्येक दिन दाँत र मुख सम्बन्धी सस्तो र सुलभ मूल्यमा सम्पूर्ण उपचार गरिन्छ।
सम्पर्क युएन दन्त उपचार केन्द्र अस्पताल रोड गल्ली नम्बर 1 महेन्द्रनगर कञ्चनपुर। सम्पर्क व्यक्ति वरिष्ठ डेन्टिस्ट उमेश नाथ। सम्पर्क नम्बर 0995240005।
समाचारमा पुनः स्वागत छ। बाँकी समाचार। कैलालीको धनगढीमा रहेको गौशालालाई व्यवस्थापन गर्न आर्थिक सहयोग गरिएको छ। कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर 2 का निर्मला बोहराले आफ्नो जन्मदिनको अवसरमा गौशालामा आर्थिक सहयोग गर्नुभएको हो। गौ संरक्षण सेवा समितिले धनगढी उपमहानगरपालिका वडा नम्बर 3 चटकपुर स्थित सञ्चारमा राखिएको गौशालालाई व्यवस्थापन गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले बोहराले 22 जन्मदिनको अवसरमा आज आर्थिक रकम सहयोग गर्नुभएको हो। उहाँले गौशालामा 3555 रुपियाँ सहयोग गर्नुभएको हो। समितिका अध्यक्ष भोजराज पाठकलाई उहाँ र उहाँका बुवा गणेश बहादुर बोहराले सहयोग हस्तान्तरण गरेका थिए। जन्मदिनमा गरिने खर्चलाई सही ठाउँमा सदुपयोग होस् भन्ने सोचका साथ गौशालामा खर्च गरिएको उहाँले बताउनुभयो। बैतडीमा रहेको सशस्त्र प्रहरी बलको गुल्मा पहिरोको जोखिममा रहेको छ। सदरमुकाम स्थित सशस्त्र प्रहरी बल नम्बर 51 गुल्मा पहिरोको जोखिममा रहेको छ। कोठलापानी गढी सडक स्तरोन्नतिका बेला गएको असारमा गुल्मा तलतिर रहेको जमिन भाँसिएको बैतडीका सशस्त्र प्रहरी नायक परीक्षक अमित सिंहले जानकारी दिनुभयो। 3 महिनाभन्दा बढी समयसम्म पनि पहिरोको व्यवस्थापन नहुँदा समस्या भएको उहाँले बताउनु भएको छ। गुल्मा तल तिरको जमिन भाँसिएकाले गुल्मा तलतिरको जमिन भाँसिएकाले पानी परेको बेला जुनसुकै बेला पनि गुल्मा भत्किने अवस्थामा पुगेको छ। पहिरो रोक्नका लागि सडक माथितिर रहेको गुल्मा मुनितिरबाट गुवाबिङ सहित पर्खाल हाल्नुपर्ने देखिएको छ। सहर विकास तथा भवन निर्माण विभाग संघीय आयोजना संशोधन इकाइ धनगढी कैलाली अन्तर्गत उक्त सडक स्तरोन्नति काम भइरहेको जनाइएको छ। नेपालको 2 दिने राजकीय भ्रमण सकेर चीनका राष्ट्रपति सी जिनपिङ काठमाडौँबाट बेजिङ प्रस्थान गर्नुभएको छ। राष्ट्रपति सीलाई विदाईका लागि राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली लगायत विशिष्ट व्यक्तित्वहरू त्रिभुवन विमानस्थलमा पुगेका थिए। राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी शनिबार अपरान्ह नेपालको 2 दिवसीय राजकीय भ्रमणमा आउनुभएको थियो। 23 वर्षपछि चीनिया राष्ट्रपतिबाट नेपालको राजकीय भ्रमण भएको हो। चीनिया राष्ट्रपतिको विदाईका लागि विमानस्थलमा राष्ट्रिय सभाका अध्यक्ष, उप प्रधानमन्त्री 2 सहित मन्त्री परिषदका सदस्य लगायतको उपस्थिति रहेको थियो। उहाँलाई नेपाली सेनाको एक टुकडीले राष्ट्रपतीय सम्मान कारक प्रदान गरेको थियो। चिनिया राष्ट्रपति सीको भ्रमणका क्रममा नेपाल चीनबीच 17 सम्झौतामा हस्ताक्षर भएको जनाइएको छ। नेपाली कंग्रेसले आज कोजाग्रत पूर्णिमाको अवसर पारेर देशैभर चियापान समारोह तथा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ। विक्रम सम्वत 2033 सालमा जननेता बिपी कोइराला राष्ट्रिय एकता तथा मेनविलापको नीतिले स्वदेश फर्केपछि 2035 सालदेखि प्रत्येक वर्ष कांग्रेसले कोजाग्रत पूर्णिमाको दिनमा चियापान समारोह गर्दै आएको छ। कांग्रेस संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला भारत प्रवासबाट राष्ट्रिय एकता तथा मेलमिलापको नीतिले स्वदेश फर्केपछि उहाँलाई विभिन्न पेसा व्यवसायका व्यक्ति र राजनीतिकर्मी कूटनीतिक निकायका प्रतिनिधि व्यक्ति भेट्न आउँथे, तर तत्कालीन शासकका गुप्तचरहरूले भेट्न आउने व्यक्तिलाई चियो चासो र केरकार गर्ने गर्दथे। त्यसपछि दसैँको अवसरमा टिका लगाउन तथा भेट्न सजिलो हुन्छ भनेर बिपीले चियापान समारोह सुरु गर्नुभएको काङ्ग्रेसको इतिहासका लेखक पुरुषोत्तम बस्नेतले जानकारी दिनुभयो। भेटघाट र जमघटका लागि अरू बेला कुनै अवसर पनि नहुने भएपछि दसैँको पूर्णिमाको दिन मेलमिलापको अवसर हुन्छ भनेर चियापान सुरु गर्नुभएको र पछि पार्टीले त्यसलाई निरन्तरता दिएको इतिहासकार बस्नेतको भनाइ छ। बिपीको निधनपछि पञ्चायतकालको अन्ततिर पनि लेखक, बुद्धिजीवी, पत्रकार, कवि, कूटनीतिक निकायका प्रतिनिधि, राजनीतिज्ञ लगायतका सबै व्यक्तिको स्थानमा भेट्नलाई चियापान समारोह अवसरका रूपमा लिइएको थियो। आज नेपाली काङ्ग्रेस जिल्ला पार्टी कार्यालय कञ्चनपुरको आयोजनामा पनि जलपान समारोहको आयोजना गरिएको थियो। आज दसैँ तिहार नेपालसम्म छठ पर्वको अवसरमा नेपाली काङ्ग्रेस कञ्चनपुरले पनि जलपान समारोहको आयोजना गरेको नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति कञ्चनपुरका सभापति हरिप्रसाद बोहराले जानकारी दिनुभयो। पूर्व राष्ट्रपति रामवरण यादवले राजनीतिक नेतृत्वमा दीर्घकालीन सोच र दृष्टिकोण नभएको बताउनु भएको छ। गिरिजा प्रसाद कोइराला फाउन्डेसनले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै पूर्व राष्ट्रपति यादवले स्वर्गीय गिरिजा प्रसाद कोइरालामा जस्तो अहिलेका नेतामा देश पुर्याउने दृष्टिकोण नभएको बताउनु भएको हो। तत्कालीन सशस्त्र द्वन्द्वको अन्त्यसँगै शान्ति प्रक्रिया र लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने सवालमा स्वर्गीय कोइरालाले स्पष्ट दृष्टिकोण राख्नुभएकाले स्वदेशी र छिमेकी राष्ट्रको पनि साथ र सहयोग प्राप्त भएको उल्लेख गर्नुहुँदै उहाँले वर्तमान नेतामा भने भिजन नै स्पष्ट नभएको टिप्पणी गर्नुभयो। पूर्व राष्ट्रपति यादवले शान्ति प्रक्रिया, गणतन्त्र स्थापना, राष्ट्रियता र प्रजातन्त्रमा स्वर्गीय कोइरालाको योगदान अतुलनीय रहेको बताउनुभयो। कञ्चनपुरको कृष्णपुर नगरपालिकामा डिपिएल खुल्ला क्रिकेट प्रतियोगिता सुरु भएको छ। कृष्णपुर नगरपालिका वडा नम्बर एकमा रहेको नेउ प्रतिभा युवा क्लबको आयोजनामा आजदेखि दोमिल्ला प्रिमियम लिग डिपिएल क्रिकेट प्रतियोगिता सुरु भएको क्लबका अध्यक्ष चिरञ्जीवी भण्डारीले जानकारी दिनुभयो। आजदेखि सुरु भएको क्रिकेट प्रतियोगितामा आयोजकसहित 9 टिमको सहभागिता रहेको अध्यक्ष भण्डारीले बताउनु भएको छ। क्रिकेट प्रतियोगिताको विजेतालाई 14,000 रुपियाँ सहित ट्रफी प्रदान गरिनेछ भने उपविजेतालाई 5,000 नगद सहित ट्रफी प्रदान गरिने जनाइयो। कृष्णपुर नगरपालिका वडा नम्बर एकमा रहेको स्वास्थ्य चौकीको मैदानमा सो प्रतियोगिता सुरु भएको स्थानीय राजेश भुलले जानकारी दिनुभयो। समाचारको अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। बडा दशैं पर्व आजदेखि समापन हुँदै टनेलधुरा अस्पतालमा विशेषज्ञ डाक्टर नहुँदा बिरामीहरू समस्यामा। कैलालीको धनगढीमा रामकृष्ण लीला ज्ञान महोत्सव सुरु। बैतडीको झुलाघाटमा सशस्त्र प्रहरी बलको बोर्डर आउटपोस्ट स्थापना हुने। चीनका राष्ट्रपति सी स्वदेश फिर्ता। राजनीतिक नेतृत्वमा दीर्घकालीन सोच र दृष्टिकोण नभएको पूर्व राष्ट्रपति यादवको भनाई। र कञ्चनपुरमा डिपिएल खुल्ला क्रिकेट प्रतियोगिता सुरु। अवस्थालाई समाचार बुलेटिन यही सकिन्छ। प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र मोहन ओझाजीलाई विशेष धन्यवाद।